الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله اللہ پاک کے سب سے آخری نبی محمد عربی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا جو کوئی مجھ پر ایک بات درود پڑھتا ہے اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے اس کے 10 گناہوں کو معاف فرماتا ہے اور اس کے 10 درجات بلند فرماتا ہے۔ صلو علی الحبیب صلی اللہ علیہ وسلم۔ زندگی گزر جاتی ہے، زندگی کا بہت بڑا حصہ گزر جاتا ہے، آخر تک پتہ نہیں چلتا کہ اگلا مجھ سے ناراض کیوں ہے، پتہ ہی نہیں چلتا۔ اچھا اگر اس کو جا کر پوچھو تو شاید اس کو بھی صحیح وجہ نہیں پتا ہوتی کہ میں ناراض کیوں، بس ناراض ہوں۔ کبھی کبھی تو ایسا ہوتا ہے کہ کسی کے ناراض ہونے کی وجہ پتہ ہی نہیں چلتی، وہ وجہ پتہ چلے تو آپ کچھ تبدیلی لائیں، کچھ معذرت کریں، معافی مانگیں، نہ اگلا بات ہی نہیں کر رہا ہوتا، بھائی آپ ناراض ہو۔ اچھا آپ یہ بھی کہتے ہیں کہ میں ناراض نہیں ہوں، حالانکہ ناراض ہوں تو اس کا بالکل سمجھ میں آ رہا ہوتا ہے ناراض ہے۔ اچھا وہ ناراضگی میں ہی کہہ رہا ہوتا ہے کہ میں ناراض نہیں ہوں، یہ بھی ایک معاملہ رہتا ہے۔ تو آج ہم نے اپنے پروگرام کا نام ہی یہ رکھا ہے، ناراض کیوں، آخر آپ ناراض کیوں ہو رہے ہیں، وہ ناراض کیوں ہو رہا ہے، آخر وہ آپ سے ناراض کیوں ہو رہا ہے۔ آپ یہ جو ناراضگی والا جو چینل ہے، کیونکہ اس کی وجہ سے نا بہت ساری کمزوریاں اور خرابیاں شروع ہو چکی ہیں، اور بعض اوقات تو یہ جملہ کسی کے لیے کہا جاتا ہے، کیا یار بات بات پہ ناراض ہو جاتے ہو، اور ایسا لگتا ہے کہ بعضوں کا جو نیچر ہے وہ بالکل شیشے کے برتن کی طرح ہوتا ہے، سنبھال سنبھال کے چلاؤ، تھوڑا سا کچھ کہیں گے تو شیشہ کریک ہو جائے گا، برتن ٹوٹ جائے گا۔ اس کو آپ نازک مزاج بھی کہہ لیں، آپ بڑے نازک مزاج قسم کے لوگ ہوتے ہیں۔ اچھا بعض ایسے ہوتے ہیں کہ مذاق کریں گے اور جب ان کے ساتھ آپ دو جملے کہہ لو تو ان کو برا لگ جاتا ہے، پھر ان کو کہتے بھی ہیں کہ بھیا جو برداشت نہیں کر سکتے تو کرتے کیوں۔ تو اس طرح کا ایک عجیب و غریب ماحول بنا ہوا ہوتا ہے اور لوگ ناراض ہو جاتے ہیں، اور جبکہ ناراض ہونے کی درست وجہ ہوتی نہیں ہے۔ تو آج ہم نے اپنا پروگرام رکھا اسی عنوان پر ہے کہ میں ناراض کیوں، اور اگر کوئی شخص ناراض ہو جائے تو اس کو دیکھنا ہے کہ میں ناراض ہوا تو کیا یہ ناراض ہونے کی وجہ تھی بھی یا نہیں تھی، نمبر ایک، اور اگر وہ پراپر واقعی ناراض صحیح وجہ سے ہوا ہے تو یہ ناراضی کب تک اس نے رکھنی ہے، یہ بھی ایک سوال پیدا ہو جاتا ہے۔ پھر جس سے ناراض ہوا ہے اب اس کو پتہ ہی نہ چلے کہ اگلا ناراض ہے، اور وہ اپنی زندگی ایسی اس کے ساتھ معاملات کر رکھ رہا ہے اور اس کو یہ اندازہ نہیں ہو، تو اب اس کو بھی کیسے پتہ چلے کہ بھائی میں آپ سے ناراض ہوں، تاکہ وہ آپ سے کوئی معافی تلافی کوئی ایکسکیوز وغیرہ کی طرف تو جائے۔ اگر وہ کسی ناراض شخص کو راضی کرنے کی کوشش کرتا ہے تو اب اس کو راضی ہونے کے لیے کیا کرنا چاہیے، کہ کسی کہنے والے نے بڑی پیاری بات کہی ہے کہ اتنا نہ ڈراؤ کہ ڈر نکل جائے۔ بعضوں کا ناراض آدمی کو آدمی مناتا ہے مگر وہ نہیں مانتا، وہ منانا چھوڑ دیتا ہے، اب انتظار کرتا ہے یہ مناتا کیوں نہیں ہے، اور بھیا جب منانے آئے تو مان جاتے ہیں، بہت کم ہوتا ہے کہ لوگ مناتے ہیں، یوں جب کوئی منانے آئے تو مان جانا چاہیے، ٹھیک ہے تھوڑا بہت کہنا سننا ہو گیا، اگلا آیا تو صحیح رہا، جھک تو رہا ہے، نرمی تو دکھا رہا ہے، عاجزی تو کر رہا ہے، اپنی غلطی مان بھی رہا ہے، معاف کر دیجئے۔ آقا صلی اللہ علیہ وسلم کو اللہ فرماتا ہے خذ العفو، اے حبیب معاف کرنا اختیار کیجئے۔ تو اگر آپ اس پروگرام کو اول تاخیر دیکھیں گے تو ہو سکتا ہے کہ شاید آپ کی کئی ایسی ناراضیاں ہوں جو شاید اس پروگرام کو دیکھ کر دور ہو جائیں، اور شاید آپ کو یہ ریئلائز ہو جائے کہ میرے یہاں ناراض ہونے کی تو وجہ کوئی تھی نہیں، اور جو وجہ تھی تو وہ وجہ ایسی تھی نہیں کہ جس کی وجہ سے میں اتنا عرصہ ناراض رہتا، کہیں میں نافرمانی میں تو نہیں مبتلا ہو گیا، کہیں میرا ناراض ہونا میرے رب کو تو ناراض نہیں کر رہا۔ یہ بہت ضروری ہوتا ہے کہ بھائی اگر آپ ناراض ہو گئے، کسی مسلمان سے بات چیت بند کر دی ہے تو وہ بات چیت بند کرنے کی شرعی وجہ ہے بھی یا نہیں ہے، और है तो कब तक की है, ये सारी गुफ्तगू एक माना रखती है, क्योंकि फैमिली की फैमिली जो है ना इसे उजड़ रही होती है, रिश्तेदारियां टूट रही होती हैं, खानदान खानदान बिखर रहे होते हैं, दोस्तियां ख़त्म हो रही होती हैं, तलाकें हो जाती हैं, बहुत सारे मसाइल हैं। तो इस मौजू को लेकर आगे बढ़ते हैं। वालिदैन से औलाद नाराज़ हो जाती है, क्यों? औलाद वालिदैन से नाराज़ हो जाते हैं, क्यों? ऑफिसर जो होता है, या आप यूँ कह लें कि सेठ अपने मुलाजिम से नाराज़ हो गया, वजह, या मुलाजिम अपने सेठ से नाराज़ होकर बैठा, वजह, पड़ोसी पड़ोसी से नाराज़ होकर बैठा हुआ है, वजह, भाई भाई से नाराज़ होकर बैठा है, भाई बहन से, बहन भाई से नाराज़ होकर बैठे हुए हैं, तो आखिर क्या वजह है? इस पर इंशाअल्लाह ताला हमारे साथ इस्लाम भाई मौजूद हैं और वन बाय वन चलते हैं कि वो इस मौजू को किस तरह देखते हैं। तो पहले तो इनका देखना सामने आ जाएगा, फिर इंशाअल्लाह चलते रहेंगे, अल्लाह ने चाहा तो नाराज़ी दूर हो जाएगी। आप तैयार हैं अपनी नाराज़ी दूर करने में इंशाअल्लाह? जी हाजी शबीर, आप इस प्रोग्राम इस टॉपिक को कैसे देखते हैं और कितनी गहराई तक देखते हैं?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। ऐसा आपने जो तवज्जो दिलाई कि नाराज़ी क्यों, तो होता यही है कि नाराज़ी की कोई ऐसी बड़ी वजूहत होती नहीं है, चाहे वो हम अगर अपनी इज़्दवाजी ज़िंदगी में देखें, फैमिलीज में देखें, माँ बाप औलाद की तरफ देखें, मियाँ बीवी की तरफ, या बीवी मियाँ की तरफ देखें, तो नाराज़ी की जनरली वजूहत जो है ना बहुत माइनर सी होती है, छोटी छोटी सी बातें होती हैं, लेकिन बाज़ औक़ात यही नाराज़ी बड़ी भी हो जाती हैं और कई कई दिनों तक, कई कई हफ्तों तक और महीनों तक और सालों तक भी, और ऐसा भी देखा है कि लोग दुनिया से चले गए तजर्बात। अब यहाँ हम जब गुफ्तगू कर रहे हैं तो कुछ बातें तो ऐसी होंगी कि वो हमारे तजर्बात भी होंगे, कुछ हमारे मुशाहिदात भी होंगे, कुछ हमारे कयास और हमारे लोगों से सुनी सुनाई बातें भी होंगी। तो ऐसे लोग भी देखे कि दुनिया से चले गए और उनके उनकी वो नाराज़ियाँ जो है ना वो बाकी ही रहीं। तो अब नाराज़ी क्यों, इसमें अगर हम अगर इस मौजू को लेते हैं कि औरत मर्द से क्यों नाराज़, या बीवी शोहर से क्यों नाराज़, तो बहुत आम से छोटी छोटी बातें होती हैं। अगर शोहर का घर देर से आना औरत की नाराज़ी का सबब बन सकता है या बनता है, और उस नाराज़ी को बाज़ औक़ात नाराज़ी और गुस्सा दो चीज़ें, एक तो नाराज़ी है जो कि कुछ लम्हात में कुछ देर में मनाई जा सकती है, एक गुस्सा है जिसमें अगर कोई सख्त जुमले कह दिए, तलखी वाला मामला कर दिया, दिल आज़ारी के मामला कर दिए,
बात आगे बढ़ जाती
है, बात फिर आगे बढ़ जाती है। नाराज़ी का हक, शायद मेरी अपनी सोच है कि नाराज़ी का हक सबको है, चाहे वो शोहर है या वो बीवी है, किसी मौके पर भी नाराज़गी, और ये एक मोहब्बत की खूबसूरती है। नाराज़गी की जो है ना लिमिट होनी चाहिए,
रस्सी इतनी ना खींचो कि टूट जाए,
लिमिट से बाहर अगर चली गई तो फिर वो बिगड़ जाती है। तो यूं औरत की नाराज़गी के या बीवी की नाराज़गी के
बहुत सारी वजह, तो आपने वजह बताया कि वो लेट आता है, तो बीवी नाराज हो गई,
उसका मतलब खर्चा वगैरह या उसकी इनकम कम है और वो उसके अखराजात पूरे नहीं कर सक रहा, तो बाज़ औक़ात औरत नाराज होती है।
यानी अखराजात की प्रक्रिया किसमें की जाएगी ना, एक तो अखराजात हुआ जो शोहर पर वाजिब थे वो तो पूरे कर रहा है, और एक अखराजात वो हैं कि उसकी फरमाइशें हैं, ख्वाहिशें हैं और अरमान हैं, कि अरमान ही निकल पा रहे, तो यहाँ अगर वो नाराज़ होती है तो वो तो फिर नाराज़गी बड़ी ही अजीब व गरीब होती है।
लेकिन बाज़ औक़ात यहाँ शोहर की तरफ से भी होता है कि वो अपने अखराजात या अपने इनकम की हद में रहकर वो अखराजात नहीं करते, कुछ ढील देकर वो उसे आगे बढ़ा चुके होते हैं अखराज, फिर वो डिमांड करती है कि मुझे ये चाहिए ये चाहिए,
तो फिर वो
तो इसलिए फिर वो
तो
बात नहीं कर पाती,
आदत बिगड़ गई,
बस यही है,
यही है। अच्छा चले, एक तो आपका कहना ये था कि शोर अगर घर पे लेट आता है तो बीवी नाराज हो जाती है, या अखराजात करने के बावजूद अगर दुरुस्त जगह पर भी खर्च नहीं कर रहा होता तो भी चलो वो कंप्लेन करती है कि यार आप कर सकते हो तो आप क्यों नहीं कर रहे।
बाज़ औक़ात तो शोहर जो है ना बीवी की बात सुनता नहीं है, देखिए हर घर जहाँ चार बर्तन है उसमें आवाज़ तो आएगी, अब घर में बहू है, उसका सास के साथ भी कोई इशू हो सकता है, उसका नंद के साथ भी हो सकता है, देवरानी जेठानी के साथ भी हो सकता है, अब उसको कोई तकलीफ है, दुख है, दर्द है, वो किसको बयान करेगी, शोहर को। अब शोहर आए और वो ये कहे कि नहीं मैं तो कोई बात सुनने के लिए तैयार ही नहीं हूँ,
अगर वो गीबत में हुआ तो
अब बाज़ औक़ात गीबत भी होगी और बाद अवकात ऐसी बात होगी कि जिससे कि कोई दीनी नुकसान हो रहा होगा, कोई हक तलफी होगी, तो क्या
वो गुनाहों भरी गीबत ना हो, यानी कि ये कि कोई ना कोई हल निकालना है,
कोई हल निकालने के, उस शोर को हल तो निकालना पड़ेगा।
मसला इन्हें कि सारी सुन ली और सुनने के बाद शोर बोलता है कि ठीक है मैं बात करता हूँ, नहीं नहीं आप बात नहीं करोगे, तो वो बोलेगा तो सही ना कि फिर अल्लाह की बंदी मेरे को बोली क्यों, अगर बात नहीं करनी थी तो बोलेगी मैंने पेट हल्का किया, तब उसकी नाराजगी दूर करने के लिए उसके पेट हल्का करने की इजाजत, पेट भी वहाँ हल्का करना है कि बंदे का गुनाहगार हो जाना है हो जाता हो, तो फिर इसमें वो उसको
तो क्या करे, मतलब कहाँ जाए औरत
मदीने तो इसी बात में बंदा मदीने, लेकिन मुझे ऐसा लगता है कि यहाँ पर शायद उसकी तफहीम होनी चाहिए कि जब पहले से, क्योंकि असल में जंग की तैयारी तो अमन के दिनों में होगी ना, अगर शुरू से ऐसा माहौल बना हुआ हो कि मतलब कि इस तरह की गुफ्तगू का ये नतीजा निकल, जैसे गिब्बत की तबाह करिए रिसाला किताब है उसका दर्स होता रहे और वो समझने की सूरत पैदा हो, और फिर ये कि वक्तन फवक्तन या किसी मौके महल के मुताबिक समझा दिया जाए कि देखिए गिब्बत फिर है यही, क्योंकि जब आप उसको मना करेंगे ना कि मैं नहीं सुनता
तो वो नहीं बर्दाश्त करेगी,
तो वो फिर आपकी कहीं गिब्बत ना करने बैठ जाए कहीं बैठ कर कि ये
मतलब मेरी बात सुनता,
मेरी बात सुनता ही नहीं है, हालांकि आपका ना सुनना उसकी वजह है। तो इसमें ये होता है कि शुरू से ही अगर औरत की या मर्द की जिसकी भी है तरबियत होनी चाहिए कि अगर कोई सही मकसद मौजूद है, शरई वजह मौजूद है, तो डेफिनेटली बाप के साथ औरत जो है अपने बेटे की बात करेगी कि बेटे का ये मामला है या फला का ये मामला है, तो उससे मिलकर उसको हल निकालना है, चलो बात नहीं करनी, कम अज कम मशवरा ही ले लें, यानी आप मशवरा दे तो बोलेगी कि नहीं आपको समझ नहीं पड़ती, आप मशवरा ना दो, अब मैं मशवरा भी ना दूँ, मैं हल भी ना निकालूं, अच्छा मैं बोलूं कि आप बोलो भी नहीं, तो आप बोलो कि मैं बोलूंगी नहीं तो मैं क्या करूंगी, तो अब ऐसी सूरत में ना फिर बड़ी आजमाइश हो जाती है, फिर मेरा ख्याल फिर आदमी नाराज होगा, क्या होएगा,
ऐसे ही होगा, फिर आदमी नाराज,
फिर आदमी को, तो यूं है कि उसकी शुरू से तरबियत होती रहे कि ये गिबतें हैं, ये चुगलियां हैं, ये तोहमतें हैं, ताकि वो गुफ्तगू के अंदर,
लेकिन आदमी का भी तो जहन पहले से हो ना,
और तो वो शुरू से होगा,
आदमी का अपना जहन होगा तो वो औरत की तरबियत करेगा, आदमी का अपना जहन ही नहीं है,
बल्कि वो
दोस्तों आदमी को भी
वो भी मुब्तला हो जाता है बाद वक्त, वो भी इन्वॉल्व हो जाता है डिस्कशन, हाँ ऐसा हुआ तूने कुछ दो बातें सुना ही नहीं, तो ये है। अच्छा इसके अलावा नाराजगी की क्या वजूहत बन सकती है,
कि नाराजगी की के औरत के मैके वाले हैं उसको आपने मान नहीं दिया,
भाई को नहीं दिया,
भाई को नहीं दिया, वालिद को नहीं दिया, तो ये भी नाराजगी का सबब बन सकता है, या बाज औकात शोहर की भी गलती होती है, वो बेजा तनकीद और बेजा गुस्सा भी कर जाता है जो कि नहीं करना
चाहिए, सख्ती करते हैं,
सख्ती कर देते हैं, वालदेन के घर नहीं जाने देते।
अच्छा अब ये कि अगर औरत नाराज, तो चलो नाराज हो गई, जाहिर है कि जब उसके भाई के साथ या उसके वालिद के साथ उसकी अम्मी के साथ उसकी बहनों के साथ कुछ सुलूक अच्छा नहीं होगा, तंज करेगा, ताना देगा, तनकीद करेगा, और उसके किसी भी चीज को वो नेगेटिव ही लेता रहेगा, बेजा सख्ती करेगा, तो अब ये लेकिन अब नाराज हो गई, अब उसको नाराज होने वाली को मनाने के लिए क्या बंदा या शोर क्या चीखेगा चिल्लाएगा उसे लड़ेगा या क्या करेगा, वो गलती हो तो एडमिट कर ले कि देख वहाँ ठीक है आपकी नाराजगी दुरुस्त है,
ऐसा तो यही बात लगती है कि उसे मान लेना चाहिए कि वाकई मेरी गलती है और मुझे
ऐसा नहीं
ऐसा सलूक नहीं करना चाहिए, अब ये जर्फ होना चाहिए आदमी के अंदर कि वो तस्लीम,
चलो मान लिया,
तो मर्द तो बोलता है मैं हाकिम हूँ तो वो एक्सेप्ट करने में थोड़ा,
चलो एक नेक आदमी है, समझदार आदमी है, सुलझा हुआ शख्स है, मान लिया, अब मानने के बाद अब औरत क्या बोला, अब मानने का क्या फायदा, जो होना था वो तो हो गया, आपने ऐसा क्या क्यों, अब ये जो मिजाज अगर औरत का आएगा तो ये मुझे लगता है कि ये दुरुस्त नहीं होगा ना, मतलब इतनी बड़ा अटेम्प्ट कर रहा है शोहर कि वो कह रहा है कि ठीक है यहाँ मुझे नहीं करना चाहिए और आइंदा मैं ख्याल करूंगा या इंशाल्लाह नेक्स्ट टाइम आपको इस तरह का नहीं मिलेगा, जाहिर मुझे ये नहीं करना चाहिए था, हो जाता है किसी से कोई भी गलती हो सकती है, मिस्टेक कभी विथ इंटेंशन नहीं होती, कभी इरादे के साथ मिस्टेक नहीं होती, वो मिस्टेक नहीं है, वो भी कुछ आपने किया ही ऐसा टाइम है, फिर उसको मान जाना चाहिए,
बिल्कुल मान जाना चाहिए कि बस
यही चीजें, अगर बीवी के अंदर प्रॉब्लम आता है
होता है ये
तो शोर,
वो शोर के भाइयों को एक्सेप्ट नहीं करती या सुसर को एक्सेप्ट नहीं करती या सास को नहीं करती, उनके बारे में कोई नाजेबा अल्फाज इस्तेमाल करती है और शोहर उसको ऐसे तरीके से समझाता है कि भाई इस तरह क्या माहौल नहीं होना चाहिए, तो फिर औरत को भी मान लेना चाहिए।
या घर की कोई ऐसी मसरूफियत है, घर के से काम है, साफ सफाई सुथरा, जो एक औरत की घरेलू जिम्मेदारी है, मर्द की एक बाहर की जिम्मेदारी है, औरत की घर की जिम्मेदारी है।
कामकाज के बारे से औरत नाराज हो सकती है,
नहीं मतलब मर्द मर्द को भी तो बुरा लगता है, शोर को भी तो बुरा लग सकता है ना, और उसको भी तो एक चीज फील तो होती है ना कि यार ये क्यों नहीं कर रही है। तो फिर वहां पर बीवी को भी चाहिए कि वो अपनी चीज को दुरुस्त करे और अपनी गलती को एक्सेप्ट करे, और जब गलती बीवी भी एक्सेप्ट कर ले कि हाँ मेरे से गलती हो गई है, तो फिर शोर का भी काम है कि वो भी दिल भरा रखे और कहे कि ठीक है आइंदा ना। अच्छा बाजों का गलती भी आदत बन जाती है, तो ये कहेंगे कि तुम दोनों तो काम ही यही है, तुम गलती करो माफी मांगो, गलती करो माफी मांगो, तो ये भी है। तो कब तक बंदा गलती करे, कब तक बंदा माफी मांगे, माफी मांगने की भी और माफ करने की आदत बनानी पड़ेगी। ये तो दरखास्त कर रहा हूं मैं आपसे कि यकीनन ये कि अच्छा मिजाज नहीं है कि बाद में मारता रहे, बोलो सॉरी मारे फिर सॉरी मारे फिर सॉरी, ये तो भी ठट्टा मजाक हो जाता है। लेकिन घर चलाना है तो कोशिश करे कि कम से कम ऐसे काम हो, लेकिन हो जाते हैं, इंसान है, देर सवेर हो जाती है, गुस्से में होता है, चिड़चिड़ापन आ जाता है, बीमारी होती है, परेशानी होती है, कुछ कहने सुनने में जबान तो जबान है, निकल जाता है मुंह से कुछ ना कुछ। तो अगर गलती हो गई तो मान ले, सीधी सी बात यह है, और इसमें कोई भी मतलब कि छोटा नहीं, जो अल्लाह के लिए आजिज़ी करता है अल्लाह पाक उसे बुलंदी अता फरमाता है। आजिज़ी के लिए औरत या मर्द के लिए कोई अलग अलग चीज़ें तो है नहीं, औरत भी आजिज़ी करे मर्द भी आजिज़ी करे, अल्लाह से डरना है, अल्लाह के लिए सब कुछ करना है। तो यूं अगर कोई गलती हो जाए तो फौरन अपनी गलती कबूल कर ले, एक तो गलती कबूल करने में देर नहीं, ये बाज लोगों को देखा है गलती मानते नहीं है, और फिर कहीं पकड़ाई आ जाती है ना तो फिर कहते हैं ठीक है हो गई अब क्या करना है, भाई अब क्या करना है, गलतियों की तो एक्सक्यूज करें, वो भी गलती माफी मांगने वाले तो माफी मांगे, अगर तलाफी वाली तो भी तलाफी भी करनी पड़ेगी। तो माफी और तलाफी ये दोनों सूरतें ये लगी हुई हैं, ये घर गृहस्थी चलती है और इस तरह मतलब के आपस के ताल्लुकात मजबूत होते हैं। तो ये तो चलो
एक वजह से, एक और आती है शकूक व शुबात, एक दूसरे पर शक की नजर से देखा।
अब तो अजी शब्बीर मोबाइल चेक होते हैं यार, बीवी शोर के मोबाइल चेक करती है, शोर बीवी के मोबाइल चेक कर रहा होता है, पता नहीं इनको क्या हो गया आपस के अंदर, यानी क्या पता नहीं क्या तफ्तीशी टीम बैठी हुई है, यानी शोर बीवी की तफ्तीश कर रहा होता है, बीवी शोर की तफ्तीश कर रही होती है। अब बताएं, अब ऐसे काम ही करने तो फिर आपकी बनेगी कैसे। हालांकि कुरान वाजे कहता है वला तजस्सुसु, और ऐब ना तलाश करो, ये ऐब ढूंढने में लगे हुए हैं कहीं पता चल जाए। तो एक तो मैं यही दरख्वास्त करूंगा, हालांकि बाद ममालिक के अंदर ये कानूनी जुर्म बन चुका है, ये भी आपको बता दूं कि अगर बीवी शोहर का मोबाइल चेक करे और शोहर बीवी का मोबाइल चेक करे, कानूनी जुर्म बन चुका है, और इसकी वजह से लड़ाइयाँ बहुत हो रही होती हैं। तो ऐसा भी नहीं करना चाहिए, बाज़ों का गलत फहमी, यहाँ पे गलत फहमियाँ होने का भी अंदेशा होता है कि कोई मैसेज आया है, वो मैसेज का जो कॉन्टेक्स्ट है वो बिल्कुल चेंज है, आप पर कुछ और रहे हैं मगर उसका सियाक व सबाक मुख्तलिफ है, और चूँकि गलत फहमी है तभी तो मोबाइल चेक कर रहे हैं, और गलत फहमी की वजह से फिर वो चीज़ें ज़्यादा इस्टेब्लिश हो जाती हैं और वो गलत फहमियाँ ज़्यादा बढ़ जाती हैं, फिर जैसे कहा कि फिर इससे घर टूट जाते हैं, वही शक व शुबात की वजह से होता है, अदरवाइज तो खुद किसके मोबाइल चेक करता है यार, किसी के आने जाने पे कोई कहाँ पूछता है यार, क्या एतमाद थी, एतमाद के बगैर घर कैसे चलेगा, क्या एतमाद करें, और एतमाद के बगैर घर नहीं चल सकता। आप बताइए, ये तो चले मियाँ बीवी का मामला हो गया, ये वालिद अपने बच्चों से और बच्चे अपने वालिद से, ये जो रूठने का नाराज होने का सिलसिला है, इसकी क्या वजूहत होती हैं और इसको कैसे दूर किया जा सकता है?
सबसे पहले तो जो बुनियाद है ना यहाँ नाराज होने की, कि आप नाराज क्यों हैं, नाराजी पैदा क्यों होती है, इल्म की कमी है। हुकूकुल इबाद, हर बंदे का एक हक है या उसके हुकूक हैं, इसकी मार्फत नहीं है। वालिद के हुकूक बेटे को नहीं पता, बेटे के हुकूक बाप को नहीं पता, अब हुकूक का पता नहीं है और इल्म ना होने की वजह से, ना वाकफियत की वजह से एक दूसरे के हुकूक ज़ाया करते हैं। अब जब हुकूक ज़ाया होते हैं तो जिसका हक ज़ाया होता है ये एक लाजमी सी बात है कि वो फिर नाराज़ होता है, क्योंकि मेरा हक मुझे नहीं दिया गया, या तो वो शरीयत में उसका हक है, कानूनी तौर पर कोई जायज़ कानून है उसके तहत उसका हक बनता है, और ये उसके हक को जो है वो पामाली होती है हक की, अब उसको महसूस होता है कि मुझे किसी से महरूम किया गया है। अब ये जो ये ऐसी चीज़ है, चाहे मियाँ बीवी का रिश्ता हो, उस्ताद शागिर्द का रिश्ता हो, और इसके अलावा सेठ का और मुलाजिम का रिश्ता हो, वालिदैन और औलाद का रिश्ता हो, या फिर बहन भाइयों का आपस के मामला हो, अब अगर हुकूक का पता ही नहीं है, نہ اس کو پتہ ہے جو حق تلف کر رہا ہے، نہ اس کو پتہ ہے جس کا حق تلف ہو رہا ہے. اب بعض اوقات ایسا ہوتا ہے ہم سمجھتے ہیں کہ میرا کوئی حق ہے، وہ حق ہوتا ہی نہیں ہے، وہ اس کو حق سمجھ رہے ہوتے ہیں. بیٹا سمجھنا میرا حق ہے. مثال کے طور پر والد حیات ہیں، بیٹا کیا کہہ رہا ہے؟ میرا حق کے وراثت مجھے دیا جائے، جائیداد میں سے مجھے حصہ دیا جائے. بھائی ابھی آپ کے والد صاحب حیات ہیں، آپ کا شریعت میں حق نہیں ہے، وہ آپ مطالبہ نہیں کر سکتے. تو وجہ، بنیادی وجہ جو سمجھ آتی ہے وہ حقوق سے ناواقفی ہے. ہر بندے کو اپنا حق پتا ہوگا، بلکہ جس پر ذمہ داری ہے کہ مجھے فلاں کے حقوق ادا کرنے، اور سیکھنا بھی اس کو چاہیے، اولاد ہے، اولاد پر لازم ہے کہ والدین کے حقوق جو ہے وہ سیکھے. والدین کے حقوق کیا ہیں؟ ایک باپ کا حق کیا ہے؟ قرآن میرے والد کے بارے میں کیا حقوق بیان کرتا ہے؟ میری ماں کے بارے میں کیا حقوق بیان کرتا ہے؟ اگر اسے یہ علم ہوگا تو اولاد حق تلفی نہیں کرے گی. جب اولاد حق تلفی نہیں کرے گی تو پھر باپ ناراض نہیں ہوگا. اسی طرح سے باپ کو پتہ ہے کہ میری اولاد کے مجھ پر کیا حقوق ہیں. امام اہل سنت رحمت اللہ علیہ، آپ نے اولاد کے حقوق کہاں سے بیان کرنا شروع کیے؟ فرماتے ہیں سب سے پہلے اچھی ماں کا انتخاب کرے. آغاز کہاں سے ہو رہا ہے؟ تو یوں پھر بچے کی جب ولادت ہوتی ہے، بچہ دنیا میں آتا ہے، پھر اس کے حقوق جیسے جیسے بچہ بڑا ہوتا ہے اس کے حقوق اور متوجہ ہوتے چلے جاتے ہیں. اب بچپن ہی سے اس کی تربیت، اس کے حقوق اس کو دینا، اگر والد یہ ذمہ داری ادا کرے گا. پھر بیٹا ہے، اس کے حقوق کس عمر تک لازم ہے باپ پر؟ اسی طرح بیٹی ہے، اس کے حقوق کس عمر تک باپ پر لازم ہے اور کب تک لازم ہے؟ ان تمام چیزوں کا علم ہو. پھر شوہر کا معاملہ، بیوی کا معاملہ، ابھی آپ دونوں گفتگو کر رہے تھے بیوی اور شوہر کے حوالے سے، تو مجھے قرآن مجید کی آیت ذہن میں آ رہی تھی، ہن لباس لکم وانتم لباس لہن. بیویاں شوہروں کے لیے لباس ہیں، شوہر بیویوں کے لیے لباس ہیں. مفتی احمد یار خان نعیمی رحمت اللہ علیہ بڑی ہی پیاری بات یہاں کوٹ کرتے ہیں. آپ فرماتے ہیں کہ لباس کہہ کر اللہ پاک نے بہت کچھ بیان فرما دیا ہے. لباس کیا کام کرتا ہے؟ آپ فرماتے ہیں لباس انسان کو زینت دیتا ہے. بیوی شوہر کے لیے زینت کا باعث بنے، شوہر بیوی کے لیے زینت کا باعث بنے. لباس بندے کو پروٹیکشن دیتا ہے، اس کی حفاظت کرتا ہے گرمی سردی کے اندر، ایک دوسرے کی عزت کی حفاظت، مال کی حفاظت اور دیگر حقوق کی حفاظت. اسی طرح سے لباس کیا کرتا ہے؟ عیبوں کو چھپاتا ہے. تو اب شوہر بیوی کے عیب چھپائے اور اس طرح بیوی شوہر کے عیب چھپائے. تو یہ دو جملوں میں قرآن مجید نے گھر کو امن کا گہوارہ بنانے کا فلسفہ دیا ہے. اچھا ایک اور جملہ میں کہا کرتا ہوں کبھی کبھی بیانات میں، کہ جو شوہر کے لیے ہے کہ شوہر کس طرح سے توازن قائم رکھ سکتا ہے والدین اور بیوی کے درمیان. یہ دو جملے ہیں کہ کبھی بھی ماں باپ کی محبت میں بیوی کا حق ضائع نہ کرو، ماں باپ کی محبت میں بیوی کا حق ضائع نہ کرو، اور کبھی بھی بیوی کی محبت میں ماں باپ کا حق ضائع نہ کرو. محبت وہ بھی بیلنس میں رہے، جس کی جتنی محبت ہے، جس کا جتنا حق ہے وہ بھی وہیں رہے، جس کے جتنے حقوق ہیں وہ بھی ادا کیے جائیں. تو اب والد اور اولاد کے اعتبار سے اگر ہم بات کرتے ہیں، تو باپ کی ذمہ داری ہے علم دین اس کے خود کو بھی آنا چاہیے اور اولاد کو بھی علم دین سکھائے. اب سب سے پہلی ذمہ داری اس کے عقیدے درست ہوں، یہ اسے علم سکھائے. پھر اس کی جو بنیادی ضرورتیں ہیں اس بچے کی، اس کو پوری کرنے کے ساتھ، بھئی دیکھیں ایک جو ہے وہ کہاوت ہے کہ کھلاؤ سونے کا نوالا دیکھو شیر کی نظر سے. تو اس کا مطلب کیا ہے کہ بچے کو آپ اگر اچھا کھلانے کی پوزیشن میں ہیں تو اس طرح سے اس کو کھلا کھلا کے بگاڑ نہ دیں، بلکہ ساتھ اس کے تربیت والی نظر بھی رکھنی ہے، اس کی تربیت بھی ہونی چاہیے. اگر آپ نے بچے کو نمازی نہیں بنایا، اگر آپ نے بچے کو اخلاق نہیں سکھائے، اسے مینرز نہیں سکھائے، بڑوں کا ادب احترام نہیں سکھایا، تو پھر ظاہر ہے جب بچہ بڑا ہوگا اور اس نے چیزیں نہیں سیکھی ہوں گی تو پھر باپ کی حق تلفیاں کرے گا.
وہ تو پھر باپ تو ناراضی کے طور پر کہ آپ نے جیسے فرمایا، وہ تو باپ تربیت جو کرے.
جی جی
ماشاء اللہ والد صاحب کا ایک حصہ ہے کہ والد و والدین اپنی اولاد کی تربیت کریں، لیکن باپ ناراض کیوں ہو رہا ہے؟
ناراض اس لیے ہو رہے ہیں کہ بھائی باپ نے جو ہے نا اس کو سکھایا نہیں کچھ.
نہیں سکھایا پھر بھی ناراض کیوں ہو رہا ہے؟
اس کی وجوہات پہ بھی غور کیا جا سکتا ہے کہ اولاد جو ہے وہ فرما برداری نہیں کرتی. اچھا فرما برداری بھی کرتی ہے.
فرما برداری کی کتنی قسمیں ہو گئی؟
فرما برداری کی قسمیں تو بہت ساری ہیں کہ فرما برداری
مطلب کوئی ایسی مثالیں ہونا کہ بھائی یہ مجھے سے آج شبیر بھائی نے کچھ مثالیں دی لیٹ آنے پر یہ کرنے
جی
پر
جی جی جی.
تو باپ ناراض ہو جاتا ہے کہ اولاد اٹھ نہیں رہی ہے ٹائم پر. باپ ناراض ہو گیا اولاد آفس پہ نہیں آ رہی ہے
جی جی.
باپ ناراض ہو جاتا ہے کہ جناب یہ گھر کے کاموں پہ توجہ نہیں دے رہا. اب یہاں حقوق وغیرہ کی تو اپنی بحث ہے لیکن ایک گھر گرہستھی کہ سنسارک جو ڈسکشن ہم کرنا چاہ رہے ہیں اگر ہم اس کو لے کر چلیں
جی جی.
کہ والد صاحب جو ان چیزوں سے ناراض ہو رہے ہیں تو کیا باپ کی ناراضگی اولاد کو درست کر دے گی کہ نہیں کرے گی؟
ہاں صرف ناراضگی تو درست
پہلے تو وہ آ جائیں کہ یہ ناراض ہو کن کن ٹاپک پر آئے.
جی جی اصل وہ اسباب کو دیکھنا چاہیے پھر اسباب کو زائل کرنے کے لیے ان کو دور کرنے پر کوشش کرنی چاہیے کہ اب بیٹا جو ہے وہ غور کرے کہ باپ میری کون کون سی چیزوں پر ناراض ہوتا ہے.
موبائل لے کر بیٹھا ہوا ہے نا کیا کرے مانتا ہی نہیں ہے.
اب ہونا یہی چاہیے کہ آپ بھی اکثر جو ہے وہ بیانات میں فرماتے ہیں کہ بھائی جب والدین کے ساتھ آپ بیٹھے ہوئے ہیں یا آپ گھر میں اپنی فیملی کے ساتھ بیٹھے ہوئے ہیں تو آپ موبائل کو تھوڑا سا جو ہے نا وہ آرام دے دیں اسے تھوڑا دور کر دیں.
اچھا موبائل چھوڑ دیا باپ بولتے ہیں میں موبائل لے کر بیٹھا ہوا.
آپ چاہے موبائل لے کے بیٹھا ہوا ہے
مدنی چینل پہ بات کر رہے تھے لوگ بولا موبائل لگ کے بیٹھو. ابو میں موبائل لگ کے بیٹھا. اچھا بیٹا تھوڑی دیر صبر کرو.
تو بیٹے کو صبر کرنا چاہیے.
اچھا بیٹے کو صبر
بیٹے کو صبر کرنا چاہیے کیونکہ بیٹا بیٹا ہے باپ باپ
باپ باپ ہے
تو اس لیے باپ کا مقام بھی اونچا ہے. حدیث پاک میں فرمایا وَإِن ظَلَمَا وَإِن ظَلَمَا وَإِن ظَلَمَا اگرچہ ماں باپ ظلم کریں اگرچہ ظلم کریں اگرچہ ظلم کریں تم نے اطاعت ہی کرنی ہے. تو اولاد کے لیے جو اسلامی حکم ہے جو نبوی حکم ہے وہ یہی ہے اسے اطاعت کرنی ہے. اگر والد اپنے کام میں لگا بھی ہوا ہے تو ہمیں کیا کرنا ہے ہمیں اطاعت کرنی ہے
انتظار
کرنا چاہیے. جنید بغدادی رحمت اللہ علیہ کا واقعہ مشہور ہے پوری رات کھڑے رہے اور پانی پیش کیا جب صبح اٹھے. تو اس طرح بزرگوں کے واقعات ملتے ہیں. اس طرح بخاری شریف میں ایک شخص کی جو ہے وہ ماں باپ کی اطاعت کا واقعہ ہے کہ والدین سو گئے اور یہ دودھ لے کر پوری رات کھڑا رہتا ہے انتظار کرتا ہے. تو انتظار اولاد کو کرنا ہے باپ کو انتظار نہیں کرنا. تو اب کیونکہ وہ
باپ
بڑے
یقین باپ انتظار کر رہا ہے اب چار بجے آیا ہی نہیں گھر پر کیا کرے.
ہاں یہ مسئلہ ہے چار بجے بیٹا جو ہے وہ نہیں آیا اور باپ انتظار کر کر کے سو گیا. بس
نہیں سویا نہیں ہے تب سو گیا تو خراب ہی نہیں لگتا.
ہاں یہ بات
اس کو یہی نہیں پتا چلتا کہ آیا کب چار بجے تک انتظار کر رہا ہے.
ویسے زیادہ تر جو نا باپ نہیں کرتے انتظار باپ سو جاتے ہیں. اکثر مائیں انتظار کر رہی ہوتی ہیں کہ بیٹے کو کھانا کھلانا ہے.
نہیں تو گھر گھر کا فرق ہے نا کہ ماں سو گئی ہے بولا تم انتظار کرو میں تو کیونکہ یہ آپ کی مانے گا میری مانے گا نہیں.
ہاں کبھی اس وجہ سے بھی جاگنا پڑتا ہے.
تو اچھا یہ والد صاحب کے ناراض ہونے کی جو وجوہات ہیں
جی جی
اگر ہم اس کو تھوڑی سی وضاحت کر دیں اور پھر ہم اولاد کو سمجھائیں کہ یہ اس وجہ سے آپ سے ناراض ہو رہے ہیں. اچھا کیا ہر وجہ ہر بات پر ناراض ہونا ضروری ہے باپ کو؟
نہیں ہر وجہ پہ بھی نہیں ہونا چاہیے. اگر جائز وجہ ہے مثلا
جائز وجہ ہے بالکل جائز وجہ ہے لیکن کیا ناراض ہو کر ہی سمجھائے؟ ایک والد صاحب نے مجھے ایک بتایا تھا کہ میں اپنے بیٹے سے ناراض ہو گیا. میں کہا اچھا میں نے اس سے بات بند کر دی. میں نے کہا اس کو سمجھا کو ہے کون بات چیت بند کر دی اب مطلب بیٹے کو چاہیے کیا تھا کہ باپ بات نہ کرے. اب جب بھی آئے باپ بات نہ کرے اب بیٹے کی تو جان چھوٹ گئی نا. اچھا اب وہ ناراض ہو کر دل جلا رہا ہے روزانہ وہ بیٹا دعا کر رہا ہے کہ ناراضی ختم نہ ہو. ختم ہوگی تو روزانہ پوچھے گا کیوں آیا لیٹ کدھر سے آیا لیٹ کہاں گیا تھا تو سوال کرے گا ٹھیک ہے باپ ناراض اپنی جان چھوٹ گئی. تو یہ ہے کہ باپ ناراض ہو کر اصلاح کر سکتا ہے یا باپ بغیر ناراض ہوئے اصلاح کر سکتا ہے؟
دیکھیں ناراضی جو ہے نا غصہ کیونکہ ظاہر سی بات ہے انسان کی فطرت کے ساتھ
ہر ناراض غصے کے ساتھ تو
نہیں. تھوڑا اس میں عرض کرتا ہوں کہ دیکھیں کہ شریعت نے 3 دن کا مارجن دیا کہ کوئی شخص کسی بھائی سے 3 دن تک اگر ناراض رہتا ہے اس کا مطلب یہ کہ انسانی جو طبیعت ہے بشر کا جو تقاضا ہے وہ یہ ہے کہ اس کے اندر چیزیں آ جاتی ہیں کبھی غصہ بھی آ جاتا ہے ناراضی کے ساتھ ساتھ. تو اب اگر آ بھی گیا ہے تو اب اس کے بعد اس کو کنٹینیو نہیں کرنا بلکہ یہ حکم یہاں بھی متوجہ ہوگا کیونکہ دونوں آپس میں مسلمان
یعنی باپ 3 دن سے زیادہ بیٹے سے ناراض نہیں ہو سکتا.
ناراض نہ ہو بلا یعنی شرعی وجہ ہو تو پھر اس میں رخصت مل سکتی ہے.
اولاد والدین سے بھی ناراض ہو جاتی ہے؟
جی جی اولاد تو ہوتی ہے والدین سے ناراض. میں ایک وہ پہلی بات جو اس کو میں تھوڑا کنٹینیو کروں کہ جو والد ہے اس کو کیا کرنا چاہیے وَذَكِّرْ فَإِنَّ الذِّكْرَى تَنْفَعُ الْمُؤْمِنِينَ اس پر عمل کرنا چاہیے. ناراضی ہوگی یہ 1 دن 2 دن چلو اب کیا ہے اب بیٹے کو سمجھائے کیونکہ اللہ تعالیٰ کا حکم ہے کہ اولاد کسی کو یعنی کوئی بھی ہو اینی ون اولاد کا تو ذکر نہیں ہے سب اس میں شامل ہیں سمجھاؤ کہ سمجھانا مومنوں کو نفع دیتا ہے.
یعنی ناراض ہونا
یعنی برا لگنے کو ظاہر کرنا یہ الگ بات ہے,
جی جی,
بات بند کر دینا ایک الگ بات ہے.
جی
اگر بات بند کر دے گا تو مفتی احمد یار کا نیوی نے اجی شبیر ایک بڑی پیاری بات لکھی ہے. مفتی صاحب لکھتے ہیں کہ اگر بیوی سے آپ کو تکلیف ہے تو بات شور کیا کرتے, بیوی کو تو مانگے کر جا. تو آپ فرماتے ہیں کہ آپ نے اس کو اپنے گھر سے نکال دیا, اس کی اصلاح کیسے کرو گے؟ بلکہ جب آپ کہو گے کہ جا تو وہ تو کہے گی کہ میں نے زندگی بھر آپ کی اطاعت نہیں کی, آج دل کرتا ہے کہ میں آپ کی اطاعت کروں. وہ بالکل آپ کہیں میں ابھی جانے کے لیے تیار ہوں, اور وہ فوراً ایک منٹ کے اندر اندر گھر سے چلی جائے گی اور شور کی فرما برداری کرتے ہوئے جائے گی. اب شور دیکھتا رہ جائے گا کہ ہارن کی گھڑی ہے, یہ تو اطاعت کر کے چلی گئی. وہ تو یہ کہے گی میں نے تو آپ کی بات مانی تھی, میں تو فرما برداری کری تھی, کم از کم اسی پر ہی مجھے گھر بٹھا لیتے کہ ہاں فرما بردار بن گئی ہے, مگر یہ تو چلی گئی. اب اس کی اصلاح کیسے کرے گا؟ کیونکہ اصلاح کرنے کے لیے گھر میں رکھنا ضروری تھا. پھر کہتا ماں کے گھر چلی گیا, وہاں زیادہ خراب ہو جائے گی. تو بھیا تو آپ کو بھیجنے کی ضرورت کیا تھی, گھر میں رکھ لیتے, وہ یہ تھی آپ کے گھر کے اندر ہی. تو آپ اسے نہ کرتے, آپ نے غلطی کی, آپ جا کے اس کو لے آئیے.
اب بلانا لینے جانے کے لیے بھی تو ناک نیچے کرنی پڑے گی نا, سب کیسے جائے؟
نا جی ناک نیچے نہیں کرے, خود نیچے اتر جائے گھر سے, اسکوٹر اسٹارٹ کرے, جا کے لے آئے, گھر بچ جائے گا, اور کچھ بھی نہیں ہے.
گھر میں رکھنے کا حکم ہے کہ اگر ناراضی ہو بھی جائے, قرآن مجید نے جو بیان کیا ہے فلسفہ وہ یہ ہے کہ اس کو گھر میں ہی رکھا جائے اور اس کی اصلاح گھر میں رکھ کے کی جائے. یہ حکم ہے, آپ جو فرما رہے ہیں اللہ تعالیٰ کا حکم ہے, اس کو گھر سے نہ نکالے بلکہ گھر میں رکھے تاکہ اصلاح ہو.
تو آپ فرمائیے, یہ جو پڑوسیوں کی آپس میں ناراضیاں ہو جاتی ہیں, آپ تو محمود آباد میں رہتے ہو, پورا گنجان سا علاقہ ہے. میں یہ سوچ رہا تھا کہ عبد الکریم سے کیا پوچھوں, یہ محمود آباد چلتے ہیں اپنے عبد الکریم کے ساتھ, بہت گنجان علاقہ ہے, بہت آبادی ہے, محلے والے آپس میں ناراض, تو یہ لڑ رہے ہوتے ہیں, پڑوسی لڑ رہے ہوتے ہیں, یہ جو ناراض ہو جاتے ہیں, دکاندار ناراض ہو گئے, ایک دکاندار سے ناراض ہو گئے, زندگی گزاری آپ نے وہاں سے علاقے کے اندر, اور ویسے بھی کئی ناراضگیاں آپ نے دیکھی بھی ہوئی ہیں, دور بھی کی ہوئی ہیں, ٹھیک ہے, کیا کہتے ہیں آپ؟
حاجی صاحب ہر علاقے کی صورتحال مختلف ہوتی ہے, اب آپ نے ذکر کیا محمود آباد کا,
لیکن آپ کو جانا محمود آباد ہی ہے, محمود آباد
کے گفتگو کروں واپس جا.
یہ لوگ آپس میں کیوں ناراض ہو جاتے ہیں؟ میلے والے ناراض ہو جاتے ہیں, پڑوسی ناراض ہو جاتے ہیں, ان کی ناراض ہو جاتا ہے, خالی خالی محمود آباد جانا ہے مورچہ ہو جائے گا.
میں جو سمجھا ہوں حاجی صاحب, اتنی عمر گزرنے کے بعد عدم برداشت ہے اور دلوں میں گنجائش نہیں ہے, ایک شخص دوسرے کو برداشت کرنے کا روادار نہیں ہے, ایک دوسرے کے رویوں, مطلب ہم اگر دوسرے کو دیکھتے ہیں نا تو ہم جج بن جاتے ہیں, اور کوئی ہمیں دیکھے تو ہم وکیل بن جاتے ہیں. اپنی ہم وکالت کرتے ہیں اور دوسرے کے لیے ہم فیصلہ کرنے والے بن جاتے ہیں. جب دوسرے کو دیکھتے ہیں تو اس طرح دیکھتے ہیں کہ اس کی ایک ایک چیز ہمیں نظر آ رہی ہوتی ہے, ہماری آنکھوں میں دوربین آ جاتی ہے, اور جب اپنی بات آتی ہے تو کچھ بھی نظر نہیں آتا, ہم اپنے آپ کو بالکل کلین سمجھتے ہیں. اور جب دوسرے کو دیکھ رہے ہو, چاہے وہ ہمارا پڑوسی ہو, اب چاہے وہ ہمارے گھر کے اندر کا فرد ہو یا گھر کے باہر کا فرد ہو, ہمارے ساتھ اٹھنے بیٹھنے والا ہو یا کوئی دور کا ہو, یا آپ نے پڑوسیوں کا ذکر کیا تو پڑوسیوں کو لے لیں آپ, تو ہمیں اگر کوئی اس کی ذات سے ایزا پہنچ رہی ہے تو وہ ہمیں نظر آتی ہے. ہمارا بیہیو کیا ہے, ہمارا اس سے ملنا جلنا کیسا ہے, ہم گھر سے باہر نکلتے ہیں, اس سے ہمارا سامنا ہوتا ہے, وہ ہمارا مسلمان بھائی ہے, کیا ہم اسے سلام کرتے ہیں, سلام میں پہل کرتے ہیں, کیا اسے مسکرا کر دیکھتے ہیں, وہ بیمار ہے, اس کی طبیعت درست ہے نہیں ہے, گھر میں کوئی پریشانی ہے, تنگی ہے, تکلیف.
اگر ایسا کیا کرتا ہے وہ کہ وہ ناراض ہو جاتا ہے, اور وہ ناراض ہونا کیا ویلڈ ہے؟
بعض دفعہ ویلڈ بھی ہوتا ہے, بعض دفعہ نہیں بھی ہوتا.
اس کی ویلڈ کی صورت کیا ہے, ان ویلڈ کی صورت کیا ہے,
ان ویلڈ
ناراضی کی ویلڈیٹی کتنی ہے, اس کی کوئی ایکسپائری ڈیٹ ہے یا نہیں ہے؟
بیان ہوا نا کہ تین دن سے زیادہ تو ناراض ہونے کی ناراضگی کا حق ہے ہی نہیں نا, ہم تو راضی سلام دعا کرنی ہے, ناراضگی ختم کرنی ہے.
اچھا ناراضگی اور قطع تعلق میں فرق رہے گا حضور؟ کیونکہ تین دن کا قطع تعلق کا تو ذکر پڑا ہے.
جی جی,
لیکن کیا ناراضی کا بھی یہی حکم ہے؟
یوں کہہ لیں کہ ناراضی اور قطع تعلق کی لازم ملزوم ہے ایک طرح سے.
قطع تعلق کے لیے تو ناراضی ہو جاتی ہے, لیکن ہر ناراضی میں قطع تعلق تو نہیں ہوتا, عموم خصوص مطلق کی نسبت ہوگی.
خصوص مطلق کی نسبت جی ہوگی. تو اب یہ ہے کہ اس میں ہمیں جو ہے نا وہ تھوڑا سا ناراضی جو ہے اس کو تھوڑا سا مارجن دینا پڑے گا. قطع تعلق ہی جو
مطلب وہ اگر کوئی شاید نہیں, کیونکہ آپ کو انہوں نے کوڈ کیا.
جی جی,
تو انہوں نے کوڈ کیا تو میں نے کہا پھر اس کوڈ کا میں تھوڑا سا کوڈنگ کر لوں, ان کوڈ کر لوں کہ ہر ناراضی جو ہے نا وہ قطع تعلق میں نہیں آتی. اور یہاں روایت کے اندر جو مجھے یاد آ رہا ہے وہ ایک مسلمان کا دوسرے مسلمان سے تین دن سے زیادہ تعلق قطع کرنا, یہ
جی اس میں یہ ہے کہ حدیث پاک میں یہ ہے کہ جو छोड़े रखे अपने भाई को। एक है कत्ता ताल्लुक ही, उसका ताल्लुक चूंकि रिश्तेदारी से है, जहाँ रिश्तेदारी होगी सिला रहमी होगी उसका खिलाफ होगा।
नहीं, मैं किसी से नाराज हूँ
जी,
ठीक है, लेकिन मैंने सलाम दुआ रखी हुई है,
सलाम दुआ रखी
और उससे तो मतलब कि एक जो इस्लामी मिलने जुलने की हद तक का जो सिलसिला वो रखा है, लेकिन मैं मजे नहीं जा रहा, मुझे मतलब नहीं हमारी केमिस्ट्री में या उनकी बात बुरी लगी हुई है, लेकिन मैंने इस्लाम के एक उसूल बल्कि बाकी रखा, बल्कि इस पर गौर कर लिया जाए कि एक शख्स नाराज है और नाराज होने के बावजूद वो कत्ते ताल्लुक नहीं कर रहा, क्योंकि कत्ते ताल्लुक करने की मुझे इजाजत नहीं है, तो वो अपनी नाराजगी को दूर करने की भी उसके पास कोई वजह नहीं बन रही है या हिम्मत नहीं हो पा रही है, या जो नाराज दूर नाराजगी दूर करने के लिए जो उसको अटेम्प्ट करना चाहिए था।
ऐसे लोगों को समझना चाहिए कि दिल में जो नाराजगी रहती है वो ऐसा ना हो कि बढ़ते बढ़ते फिर वो बोझ और
देखे ना मतलब कि कोई किसी की जायदाद खा गया, मिसाल के तौर पर बहन नाराज है भाई से, क्यों, भाई विरासत खा गया
जी,
अब भाई विरासत खा गया, बहन जो ना लाख खुद को मना ले, लेकिन आप भाई बहन को बोलो तो नाराजगी खत्म कर दे, तो जब तक उसको उसका हक मिलेगा नहीं वो नाराजगी खत्म नहीं करेगी, कत्ते ताल्लुक ही नहीं करती मगर नाराजगी खत्म नहीं करेगी।
सही।
इसी तरह का पड़ोसी ने किसी पड़ोसी की ऐसी अख्तलती कर दी है तो वो नाराजगी तो बाकी रहेगी, वो ताल्लुक नहीं तोड़ेगा यार, एक मुसलमान दूसरे मुसलमान ताल्लुक नहीं तोड़ सकता, तो कई ऐसी जगह पर शायद हमें नजर आएगा कि लोग नाराज हैं मगर ताल्लुक नहीं तोड़ रहे, यार अब ताल्लुक कैसे तोड़ कर रखे, रिश्तेदारी भी निभानी है, ये एक इस्लामी रिश्ता है, एक इस्लामी ताल्लुक है, उसको बाकी रखना है मगर नाराजी बाकी रहती है।
ये है, इसकी तायद एक वाक्य से होती है, अल्लामा जलालुद्दीन सुयूती शाफ़ी रहमतुल्लाह अलैह, आप की एक रिवायत थी और किताब थी आपकी, एक और शख्स ने मुसन्निफ़ ने आपका जिक्र किए बगैर, आपका हवाला दिए बगैर वो अपनी किताब में शामिल कर ली, और वो दुनिया में सिर्फ उन्हीं की सनद से वो बात मौजूद थी, उनका जिक्र नहीं किया। इस पर इमाम सुयूती अलैहिर्रहमा नाराज हो गए और ये मुकदमा कोर्ट में गया, काजी साहब के पास गया, वहाँ फैसला भी हुआ, और ये जो जिन्होंने ली थी इनसे, इनका नाम नहीं लिया इमाम सुयूती का, ये पैदल जो है वो अपना बगैर चप्पल के इनके घर पे गए इमाम सुयूती अलैहिर्रहमा के पास, और वहाँ जाके दरवाज़ा नॉक किया और वो उन्होंने पूछा इमाम सुयूती ने कौन फुलां, तो आपने फरमाया कि क्या काम है, आके मैं आपसे माफ़ी मांगने आया, मेरा दिल अभी तक मुतमईन नहीं है। तो इमाम सुयूती अलैहिर्रहमा, क्योंकि वो ऐसी तकलीफ दे चीज़ थी, आपने फरमाया कि मैंने तुम्हें माफ़ कर दिया, लेकिन आपने दरवाज़ा नहीं खोला, तो वो एक चीज़ है कि वो जो नाराज़ी होती है
कि एक कल्बी कैफियत है ना, ऐसे बुजुर्गों के वाक़ियात भी हैं कि औलाद ने वो ना फरमाने की, हालांकि औलिया कराम है जो वालिद का जिनके मैं जिक्र कर रहा हूँ, मगर वो अपनी आखिरी उम्र तक अपनी औलाद के साथ उन्होंने ताल्लुक कायम नहीं रखा, बल्कि जनाजे में ना जाना भी साबित है, तो ये चूंकि ये शरीयत और दीन को जानते हैं तो उनको पता है कि इसकी जो शरीयत कहाँ तक हमें
हुदूद
तक जाने की इजाजत देती है, लेकिन औलाद के पास फिलहाल ऐसी कोई वो फ्रीडम नहीं है, कि मेरी समझ में तो यही नहीं आता कि औलाद नाराज हो, ये मैं अपना ओपिनियन दे रहा हूँ कि ये शायद हक रखता ही नहीं है कि औलाद बच्चे नाराज हो जाते हैं अपने वाले, लेकिन जो एक समझदार एक बाशऊर औलाद है उसको ये राइट ही नहीं है कि माँ बाप से नाराज हो, उसको माँ बाप से नाराज क्यों होगा, वो कोई अपने मोहसिन से भी नाराज होता है क्या, तो ये पड़ोसी का मैं कहा, तो ये थोड़ा कत्ते ताल्लुक का जिक्र चला था तो फिर मुझे ये रुक गया था, मैंने कहा चलो ये भी एक हो जाए।
पड़ोसियों में ज्यादातर नाराजगी यही होती है कि भाई वो सामने जो हमारे साथ रहता है उसके घर में कोई तकरीब थी, उसने बाकी लोगों को तो दावत दे दी, मुझे बुलाने भूल गया।
अच्छा, ये क्या नाराज होने की वजह बनती है?
नहीं, वजह तो नहीं बनती।
क्यों नहीं बनती? भाई बुलाया नहीं यार, हम पड़ोसी हैं, दिन रात खाना पीना था, नमक उस दिन घर में था नहीं, हमने दिया था,
ये तो देखे ना, वजह तो बनी ना कि बुलाया नहीं, सबको बुला लिया और
नाराजगी
नाराजगी की वजह नहीं है, लेकिन एक मतलब फील करता है कि देखे सबको बुला लिया और मुझे भूल गया, मुझे याद ही नहीं रखा, मेरे घर प्रोग्राम हुआ था तो मैंने सबसे पहले इसको दावत दी।
क्या ये उसने
बुलाया?
ऐसा नहीं रख दे यार, भूल गया होगा, मुझे कोई बात नहीं, ये भी तो हो सकता है ना,
ये उसने अगर ना बुलाओ तो
भूल गया होगा ना, हम तो उसने
नहीं, हम तो आप पड़ोसी से बात कर रहे हैं, हो सकता है आपको ना भुलाओ,
तो उसके दिल में कोई बात ऐसी होगी कि भाई मुझे इसको नहीं बुलाना है, इसने भी मुझे अपने बेटे की शादी
तो
में
तो फिर मुझे जाना चाहिए,
तो बदला ले लिया उसने, उसको भी ये नहीं करना चाहिए था, उसको सही वजह उसको हम दिखाएं, ये ज्यादा जरूरी नहीं है कि पड़ोसी उसकी सही वजह ढूंढे, हो सकता है रिश्तेदारों की दावत हो, इसने एक पड़ोसी को बुलाया तो दो पड़ोसी को बुलाना पड़ेगा, ये भी एक वजह हो सकती है, या इस पड़ोसी की आदत ही ऐसी है कि जिस घर में जाता है उस पर तूफान मचा देता है।
बाजुगत ये भी होता है कि भाई जान दो, दो जानों को जाना है, दस आदमी लेके चला गया
के फिर कहता है यार मैं तो चाहता हूँ,
और ये घर की बातें बाहर करता है तो उसको घर में बुलाना ही नहीं है। हो सकता है आपके अंदर ही इतना बड़ा प्रॉब्लम है कि वो आपको बुलाना ना चाहता हो। तो लेकिन ये आप जिससे हक तलफी नहीं है, जैसे हमारे स्थापे ने फरमाया ना, एक बात मोटी बात याद कर लें, सबसे पहली बात तो ये कि आया उसने आपका कोई शरई हक तलफ किया या नहीं किया। अगर नाराज होना भी है तो इससे पहले आप ये एक मिनट से एक सवाल कर लें, यार इसने जो चीज जिस चीज से मैं महरूम हुआ, नाराज कोई ना कोई महरूमी या कोई ना कोई खिलाफ मिजाज बात, कोई ना कोई ऐसी बात होगी जो आपको पसंद नहीं आ रही होगी और वो आपके साथ पेश आ गई, और उसने वो बात जो आपके साथ पेश आई उसने जिस चीज को जन्म दिया वो बन गई नाराजी। अब आपने देखना है कि मैं जो इससे नाराज हूं हुआ, क्या इसने मेरी कोई शरई हक तलफी की है। जैसे वो बात अभी आपको सारे पहचान होनी पड़ेगी कि मेरे हक था या नहीं था, दावत देना हक था या नहीं था, मुझे पेशकश करना हक था या नहीं था, मुझे आगे बैठने की दावत देना क्या ये मेरा हक था या नहीं था, या मुझे इस तरह का कोई तोहफा देना ये हक था या नहीं था, या मैंने बड़ी चीज दी थी तो छोटी चीज दे दी, क्या ये बड़ी चीज के बदले बड़ी चीज देना क्या ये मेरा हक था या नहीं था। तो यूं हर चीज पर गौर करें, फिर आपको एक शायद जवाब मिलेगा कि यार मेरा हक तो नहीं था, अब मैं नाराज क्यों। यार फिर भी ठीक है हक नहीं था, चलता तो है ना माशरे में कुछ होता है, तो चलो माशरे में कुछ होता तो अगर आपको कोई चीज बुरी लग गई है तो बुरी लगने के बाद उसको दूर भी तो करें ना। अगर वाकई आपके पास कोई नाराज होने की वैलिड वजह है भी, तो अब उस नाराजगी को दूर करने की तरफ भी तो जाइए कि जिंदगी भर नाराजगी लेकर बैठे रहेंगे आप।
भाई साहब रोजाना परनाले से पानी गिरा के हमारे घर में गिरा रहा है, अब भी हम नाराज ना हो, रोज परनाले से उसके घर से नीचे पानी गिर रहा है और हमारे घर में कपड़े सूख रहे हैं, खराब हो रहे हैं,
बिल्डिंगों में तो बहुत होता है, ऊपर
हमारी गाड़ी की पार्किंग फिक्स है वहां के, वो रोज खड़ी कर देता है, अब हम कहाँ जाएं, नाराज भी ना हो लड़ाई भी ना करें, अपनी गाड़ी
बातचीत नहीं की जा सकती। यार आपसे मुझे तकलीफ हो रही है नाराज होने से पहले, क्या अच्छा नाराज होना क्या ये पहला फेस है या पहला कुछ और है?
ये आपकी बात समझ में आती है कि पहला फेस ये है कि हम उसको जाके उससे मिलें कि हमें आपके इस फेल से ये तकलीफ पहुंच रही है, आप इसको बराए मेहरबानी
कोई अंडरस्टैंडिंग कर लें।
हाँ पहला ऑप्शन ये आपकी बात बिल्कुल मुनासिब।
जैसे कपड़े सुखाने की आपने बात की, अब तो टाइमिंग बदल है, अब उसका सुखने का टाइम आया, उसका सुखाने का टाइम आया, नीचे फिर गीला हो गया। जरूरी है कि मैं नाराज ही हूँ बात ही कर लूँ, मिसा के तो वजह से इन्होंने कहा
मैं ऐसे काम ही ना करूं कि जो किसी को नाराजगी
हो जाता है, इंसान है गलती हो जाती है, या भूल चूक भी नहीं, अच्छा भूल चूक नहीं हुई है गलती भी नहीं हुई है, आपको नहीं बुलाया इरादतन नहीं बुलाया, भाई आपको नहीं बुलाना था क्या करें। तो आप अगर कह दे के यार आप मुझे बुलाते क्यों नहीं हो तो नाराज, तो वो अगर ये कह दे के मुझे आपको बुलाना नहीं चाहता था तो आपकी नाराजगी तो सुमा नाराजगी हो जाएगी, तो ये मल्टीप्लाई हो जाएगी नाराजगी। तो अब ये के इसका हल तो दो ना, लोग आपको देख रहे हैं,
पहले जाके उसको समझाया जाए कि भाई इस चीज से मुझे तकलीफ पहुंच रही है, आप इस चीज से बाज रहे हैं, तो उम्मीद है कि वो मान जाएगा।
नहीं मानता उसकी
नहीं मानता है तो फिर जाहिर है कि उसके
किसी और को आगे बढ़ाए,
किसी और को साथ में आगे बढ़ाए, एक दो लोगों को और साथ में बढ़ाए कि चलो मिलके इनको समझाते हैं। तो बहरहाल इसका एंड ऑफ दी हल जो है ना वो तो यही आता है कि समझाओ के समझाना फायदा देगा, वही बात है समझाना ही पड़ेगा, लड़ाई झगड़े की हद तक तो नहीं जा सकते, पुलिस थाने भी नहीं जा सकते, कोर्ट कचहरियां भी नहीं जा सकते, तो बिलाखिर हल यही है कि उसकी तकलीफ को फिर अगर नहीं मानता तो बर्दाश्त कर ले।
अगर वालिद नाराज है तो बेटा खुद पहले आगे बढ़े माफी मांगे, फिर भी ना हो तो फिर माँ को सिफारिश करे, माँ से भी ना चल ले तो भाई बहनों को आगे करे, कुछ भी आगे करके राजी, क्योंकि माँ बाप का मामला अलग है। अगर माँ बाप नाराज है ना तो यहाँ आपको सांस बाद में लेना चाहिए, पहले माँ बाप को राजी करना चाहिए। और अगर मैं शरई तरतीब की बात करूँ तो अगर शोहर नाराज है तो बीवी को सांस बाद में लेना चाहिए, पहले शोहर को राजी करना चाहिए, ये शरई तरतीब की बात कर रहा हूँ। और वैसे भी अगर बीवी नाराज है तो शोर भी उसको राजी करे, अंडरस्टूड सी बात है कि ऐसा मतलब वन वे तो ट्रैफिक नहीं ना चलता। तो यूं बात तो रिश्ते ऐसे जिनकी नाराज होना है ना हम एफोर्ड ही नहीं, यानी वालिदैन का नाराज होना हम एफोर्ड नहीं कर सकते, ये अफोर्डेबल है ही नहीं, क्योंकि इसमें सारा सर ऐसा लगता है कि हम अपने आप को जहन्नम की आग पर पेश कर रहे हैं कई सूरतों में। तो अल्लाह करीम बेहतर फरमाए। आपकी गुफ्तगु को थोड़ा कंटिन्यू कर लो ना कि ये पड़ोसी की नाराजगी की क्या और क्या वजूहत हैं, जैसे कि चलो नहीं बुलाया दावत में तो नहीं बुलाया, और भी कोई ऐसी चीजें जिससे पड़ोसी या रिश्तेदार नाराज हो जाते हैं?
तो बहुत सारी वजूहत हैं जिसपे जितनी गुफ्तगू करें तवील होती जाएगी। جیسے کہ میں بیمار ہو گیا پڑوسی دیکھنے کے لیے نہیں آیا, میرا ایکسیڈنٹ ہو گیا میرا حال پوچھنے کے لیے آیا, حالانکہ خود بیمار ہوا تھا تو میں گیا تھا دیکھنے کے لیے. اس طرح کی بہت ساری باتیں ہوتی ہیں کہ میرے بچے کو چوٹ لگ گئی تو وہ پوچھنے کے لیے نہیں آیا, میرے گھر میں فلاں کام ایسا ہو گیا مجھے پوچھا تک بھی نہیں, حالانکہ یار میں اتنا خیال رکھتا ہوں, میں آتے جاتے سلام.
یہ زیادہ صدمہ ہوتا ہے, آدمی زیادہ خیال رکھے اور اگلا نہ پوچھے نا,
رسپانس ہی نہیں دیا مجھے, ویلیو نہیں دی مجھے, میں گیا بھی تھا مجھے پوچھا ہی نہیں نا, بعد میں ملا تو بھی نہیں پوچھا مجھ سے, تو میرا تو دل ہی نہیں چاہتا. اس طرح کی صورتحال ہوتی ہے. جیسے ابھی بکرا عید آ رہی ہے, اچھا اب قربانی کے جانور آتے ہیں, تو اب کوئی بڑا جانور لے کر آ گیا پڑوسی, اس نے باندھ دیا, میں نے گاڑی نکالنی ہے, سارا راستہ بند ہو گیا, گلی میں کناد باندھ دیے, اب میں نے بائک نکالنی ہوتی ہے, مجھے کار لے کے آنی ہوتی ہے, راستہ سارا بند کر دیا, بھائی اتنی جلدی جانور لانے کی کیا ضرورت تھی, یہ بھی ناراضگی کا سبب بنتا ہے. اچھا جس کا جانور ہے وہ یوں ناراض ہوتا ہے, یار سال میں ایک مرتبہ بکرا عید آتی ہے یار, چار دن کے لیے تکلیف اٹھا لو کہ اللہ کی رضا کے لیے برداشت نہیں کر سکتے. تو عدم برداشت ہے, نہ جانور لانے والا سوچ رہا ہے کہ یار مسلمانوں کو تکلیف ہو رہی ہے میں نے راستہ بند کر دیا ہے, اور نہ یہ سوچ رہا ہے کہ یار چلو یار چار دن کی بات ہے میں گزارا کر لوں, یا یہ اس کو کسی اس طرح مطلب اس کو تقسیم کر لیں کہ آنا جانے آنے جانے والوں
کو چار دن کے نام پر تکلیف نہ دینا زیادہ بہتر ہے.
زیادہ بہتر ہے
کیا بندہ ایسا انتظام کرے کہ محلے والوں کو پڑوسیوں کو تکلیف نہ ہو, کوشش تو یہی کرنی
کوشش تو یہی کرنی چاہیے کہ اگر آپ جانور لے رہے ہیں تو اس کا اہتمام کریں, کوئی باندھنے کی ترکیب کر لیں. اب جیسے ہمارے محمود آباد کا ذکر ہوا تو ہمارے یہاں تو کوئی ایسا کانسیپٹ نہیں ہے, لوگ گلیوں میں لا کے باندھتے ہیں جانور, اور آخری دنوں میں تو ایسا ہوتا ہے کناتے لگا کے گلیاں بند, اگر روڈ بلاک ہو جائے نا ٹریفک جام ہو جائے تو کسی بھی گلی کے اندر گھس کے راستہ نہیں ملتا جانے کے لیے, کناتی لگی ہوتی ہیں جانور بندے ہوئے ہوتے ہیں.
اور یوں خراب لگنے کا بھی اشارہ وہاں نہیں ہوتا کہ برا لگے,
بعض دفعہ لگتا بھی ہے,
لگتا ہے
کسی کو ایمرجنسی ہو جائے, ایمبولینس میں جا رہا ہے مریض ہے گاڑی کے اندر, اب آگے ٹریفک جام ہو گئی. ہمارے علاقے میں یا بہت سارے علاقوں میں اور بھی ایسا ہو سکتا ہے کہ کچھ چوک ایسے ہوتے ہیں جہاں ٹریفک جام ہو جاتی ہے.
ایسا نہیں ہو سکتا جیسے گفتگو چل رہی ہے اس طرح کے جو محلے ہوں اس میں گلیوں میں اور بازاروں میں گنجائش تو نا کم از کم ایمرجنسی میں یا ایمبولینس میں ہو, یا پھر جو بھی بنا شرعی رہنمائی تو لے کے احسان ہو کہ مطلب پہلے ایک جانور بھی کھڑا رکھوں, نہ کسی کو تکلیف ہوتی ہو, نہ میں اگر گناہ گار ہو رہا ہوں تو مجھے مطلب کہ قربانی کرنے کے لیے کسی کو تکلیف میں ڈالنا یہ تو ضروری نہیں ہوگا, یہ ساری چیزیں اہتمام کرنی پڑیں گی. گوشت لینے نہ دینے پہ بھی ناراضگی ہو جاتی ہے,
بہت زیادہ ناراضگی ہو جاتی ہے,
رشتے داروں میں بھی ہو جاتی ہے,
رشتے داروں میں بھی ہو جاتی ہے, جاننے والوں میں بھی ہو جاتی ہے, پڑوسیوں میں بھی ہو جاتی ہے, کیا جانور کا
بھی ہو جاتی ہے کبھی,
یا تھوڑا بھیجا مجھے کم بھیج دیا,
ہڈیاں زیادہ آ جاتی ہیں تو پھر اس پہ بھی ناراضگی ہو جاتی ہے,
چکنا گوشت بھیج دیا, بوٹیاں تھی نہیں ساری چکنائی, اب ایک بڑا جانور کسی نے کاٹا ہے تو اس میں ہر طرح کا گوشت ہوگا, وہ سارا مکس کر دیا جاتا ہے, کہیں کم کم گیا, کہیں زیادہ گیا, کہیں ہڈیاں زیادہ چلی گئیں, کہیں گوشت کی بجائے چربی زیادہ چلی گئی, تو اس طرح کے بھی گلے شکوے پڑوسیوں میں محلے
کرے. کیا یہ جتنی باتیں بیان کر رہے ہیں تو لوگ سن رہے ہوں گے کہ یار یہ ہے تو صحیح, تو وہ یہ کیا ناراض ہو جائیں ان تمام باتوں پر؟
نہیں بالکل ناراض نہیں ہونا چاہیے, دیکھیں برداشت پیدا کریں کہ تقسیم کرنے والا تقسیم کر رہا ہے, جانور کاٹا ہے, اب جو شریعت کا حکم ہے
کرونا بھیا کا, جو میرے ساتھ زیادتی ہوئی ہو, میرے ساتھ یہ زیادتی تھوڑی ہوئی ہے کسی نے کہ میں برداشت کروں, یا میں برداشت کروں یا اپنی اصلاح کروں, برداشت کی چیز کا کروں بھائی, میرے ساتھ
اصل میں تو اصلاح ہی کرنی چاہیے,
میرے ساتھ کوئی اس نے زیادتی کی ہے یا میرے اوپر کوئی ظلم کیا ہے, میں کس چیز پر میں برداشت کی چیز پر کروں, میرے پر ظلم نہیں کیا, میری زیادتی نہیں کی, میرے کو اختلف ہی نہیں کی, میں برداشت کر کے کون سا اب برداشت کا نام دے کر بولوں گا میں کو بڑا احسان کر رہا ہوں یا میں کو بہت بڑا آدمی ہوں کہ میں برداشت کر رہا ہوں.
برداشت یہ ہے کہ جس نے جو بانٹنا تھا
تکلیف دینا, ایک ہے تکلیف اوڑھنا, یہ تو متعصب ہو گئے کہ آپ کو تکلیف میں نے دی تو نہیں تھی, یہ تو آپ نے تکلیف اوڑھ لی, اور تکلیف اوڑھ کر جب آپ نے میری برائی شروع کر دی تو برداشت تو مجھے کرنا ہے کہ آپ کو کرنا ہے؟
نہیں, حقیقت ہے کہ برائیوں کے دروازے تو کھلتے ہیں, آدمی غیبتوں میں پڑ جاتا ہے, جو ملتا ہے اس کو بتاتا ہے یار دیکھو میرے ساتھ یہ کیا, یار اتنا سا گوشت دیا.
بات ہوگا نا اخلاقی یا معاشرتی ہماری کوئی ذمہ داریاں ہوتی ہیں, میں اس کا انکار نہیں کرتا, نبھانا چاہیے, اس میں پیچھے نہیں ہٹنا چاہیے کہ مطلب آپس میں رہ کر جب تک یہ انداز ہم زندگی کے اختیار نہیں کریں گے. نبی پاک صلی اللہ علیہ وسلم کا جنازے میں کرم فرمانا اور جنازہ پڑھانا یہ ثابت, جنازے کی اطلاع نہ دینے پر آقا کا یہ فرمانا کہ مجھے بھی بلا لیتے, مجھے بھی کہہ دیتے, مدینہ منورہ سے باہر جا کر مریض کی عیادت کرنا یہ ثابت, اور بہت ساری معاشرتی چیزیں جو نبی پاک صلی اللہ علیہ وسلم کی سیرت سے ملتی ہیں. تو اگر ہم اخلاقی اور معاشرتی ذمہ داری بھی پوری نہیں کریں, ٹھیک ہے آپ پر نہ فرض ہے نہ آپ پر واجب ہے نہ یہ کوئی آپ پر کوئی الزام بھی نہیں ہے, لیکن کہتے ہیں نا کہ تمہارا واسطہ لوگوں کے جسموں سے کم دلوں سے زیادہ پڑتا ہے. رہتے تو ہم آپس میں ہی ہیں نا, تو ایک توقع ہو جاتی ہے, گھر کے اندر بھی توقع ہوتی ہے, ایک پڑوسی کو دوسرے پڑوسی سے توقع ہوتی ہے. میں نے یہ سمجھا اور سیکھا کہ جو صدمہ ہے نا یہ توقع سے وابستہ ہے, کہ آپ کی جتنی توقعات آپ کسی سے قائم کرتے ہیں اس توقعات کے ٹوٹنے پر اسی قدر صدمے کا معاملہ ہوتا ہے. اب آپ کسی کے پاس جائیں, آپ کو امید ہی نہیں ہے کہ پانی پوچھے گا, اور وہ چائے پوچھ لے تو آپ خوش ہو جائیں گے, اور کہیں گئے آپ کا یار لنچ تو کرنا ہے, لنچ تو کروائے گا, بغیر لنچ کے جانے نہیں دے گا, اور وہ تو پانی تک نہیں پوچھا تو آپ بولے یار پانی تک نہیں پوچھا, تو آپ کی توقع اتنی زیادہ تھی. تو توقعات ویسے جو ہے نا اس کو منیمائز کریں, یہ تو میری درخواست ہے آپ سے. ہر ایک سے توقع اتنی زیادہ نہ رکھیں, اور یہ بہت عجیب دور ہے, بڑی نفسہ نفسی کا دور ہے. کہہ سکتے ہیں کہ بہت کم لوگ ہیں جو کسی کا بہت اچھا خیال رکھتے ہیں, ورنہ بڑی مشکل ہے اس وقت معاشرے کے اندر.
حدیث پاک میں ہے نا کہ اصل غنا دل کا غنا ہے. دل کا غنا کیا ہے؟ جو لوگوں کے ہاتھ میں اس سے مایوس ہو جاؤ. اب آپ دیکھیں ایک مثال جو ہے وہ دعوت میں نہیں بلایا, اس پر مجھے ایک حدیث پاک یاد آئی. حضرت عبد الرحمن بن عوف رضی اللہ تعالیٰ عنہ صبح صبح فجر کی نماز میں جو ہے وہ آتے ہیں, بخاری شریف کی حدیث ہے, نبی کریم صلی اللہ علیہ وسلم نے ان کے گردن پر وہ خوشبو ملاحظہ کی جو عورتیں شادی کے موقع پر لگایا کرتی تھیں, تو حضور نے فرمایا کہ عبد الرحمن کیا تم نے نکاح کیا ہے؟ تو عرض کی یا رسول اللہ جی ہاں میں نے انصار کی ایک عورت سے نکاح کیا ہے. تو نبی پاک علیہ السلام نے فرمایا کہ اولم ولو بشاتن, ولیمہ کرنا چاہے ایک بکری سے ہو. پھر حضور نے ارشاد فرمایا اللہ تعالیٰ تمہیں برکت دے. اب آپ دیکھیں کہ شادی کتنی سادہ تھی, اور وہ بڑے مالدار آدمی تھے, لیکن شادی سادگی کے ساتھ ہو رہی ہے. اور دعوت میں اگر بلانا ہو, سب سے پہلے دعوت نامہ کس کو جائے گا, کس کو دی جائے گی؟ مدینے میں صحابی رسول اگر کرتے ہیں تو نبی پاک صلی اللہ علیہ وسلم کو. اب حضور علیہ السلام بھی صبح فجر میں ملاحظہ فرماتے ہیں, ناراضی نہیں ہو رہی بلکہ کیا فرما رہے ہیں, اللہ تعالیٰ تمہیں برکت دے. تو اب ایسے موقع پر اگر پڑوسی نے نہیں بلایا تو اس کی کوئی خوشی کا موقع ہے. اب ہمیں تو چاہیے کہ ہم آگے بڑھ کے کہیں یار اللہ تمہیں برکت دے, اللہ تمہاری بچی کو شاد و آباد رکھے.
دعا تو دینی ہے ساتھ میں, دو جملے تو بولتے ہیں ہمارے یہاں, اللہ تمہیں برکت دے, بلا لیتے تو اچھا لگتا ہم کو.
سبحان اللہ, ساتھ یہ بھی
تھوڑا لگاتے ہیں ہمارے یہاں,
لگاتے
برداشت. اب یہ برداشت نہ برداشت پر تو میں نے کلام کر لیا آپ کو, آپ اور ہم اپنا جائزہ لیں. اور اگر واقعی کسی نے محروم کیا تو پھر حدیث واضح ہے, جو تجھے محروم کرے اسے عطا کر, جو تجھ سے توڑے اسے جوڑ, جو تجھ پہ ظلم کرے اسے معاف کر دے. تاہم یہ کہ جب آپ ناراض ہیں اور کوئی آپ کی ناراضگی کو جان لے اور آپ سے آ کر اپنی آپ کی ناراضگی دور کرنے کے لیے آپ سے معافی مانگے, تو درخواست یہی ہے کہ آپ اسے معاف کر کے معاملہ ختم کر دیں. ہاں, اب جو ناراض ہے, اگر آپ نے اس ناراض شخص کو منانا ہے اور آپ نے اس کی کوئی بہت چیز دبائی ہے, کوئی اس کا حق ایسا تلف کیا ہے, پھر آپ کہیں یار وہ ناراضگی ختم نہیں ہو رہی ہے, تو اس کو اس کا حق تو آپ کو دینا پڑے گا. کہ آپ اس کا حق رکھ کر تباہ کر آپ بولو گے تو مطلب کہ یہ مان جا, تو وہ یا کیسے مانے گا وہ؟ کہ آپ اس کے گھر پہ قبضہ کر کے بیٹھے ہو, وہ ناراض ہو گیا, آپ بولے یار مان جاؤ یار, تو بولے گھر خالی کر, اپنی کوئی دشمنی نہیں ہے تو مان ہی جاؤں گا. تو درخواست یہی ہے کہ اگر کوئی, ایک تو ناراض ہونے کی صحیح وجہ ہونی چاہیے, پھر ناراضگی کو طول نہ دیں, فوراً بات چیت کر کے ناراضی ختم کریں. ایک دوسرے کے ساتھ ناراض رہنا یہ درست نہیں ہے بلا اجازت شرعی, اور والدین سے تو ناراض ہونے کا آپ تصور ہی ختم کر دیں. اور والدین کو چاہیے کہ اگر وہ ناراض ہیں تو بات چیت بند کرنے کے بجائے اپنی ناراضگی کے ساتھ اپنی اولاد کی اصلاح کی طرف چلے جائیں اور جلدی راضی ہو جائیں, زیادہ ناراض نہ رہیں. جو والدین بہت زیادہ ناراض رہتے ہیں نا, جیسے میں نے کہا کہ اتنا نہ ڈراؤ کہ ڈر نکل جائے, اتنا ناراض نہ ہو کہ آپ کی ناراضگی کا ڈر نکل جائے, اب یہ تو ناراض ہوتا رہتا ہے. اب شوروں کی بات کو عادت ہوتی ہے, ہر بات پہ ناراض ہو جاتا ہے, بیوی کو بھی لگتا ہے ان کی تو عادت ہو گئی ناراض ہونے کی, وہ منا نہیں چھوڑ دے گی, اگر خود ہی مان جائیں گے, جو بھوک لگے گی تو مان ہی جائیں گے. تو یہ سارا پرابلم ہے نا, بھوک لگے گی تو پھر تو آپ کو ماننا پڑے گا, کیا کریں گے آپ؟ ہوٹل کا کھانا آپ افورڈ نہیں کر سکتے, گھر میں آپ ہو گئے ناراض.
اگر خود پکانا آتا ہو
تو وہ تو اچھی بات,
پکا لے بولے میں خود پکاؤں گا.
ہاں پکائے
ہے نا,
پکائے, وہ تب بھی وہ خوش ہے,
وہ کہے گی میرے لیے بھی بنا,
وہ تب بھی خوش ہے. ہم خود ہی ایسا سسٹم جنریٹ کر رہے ہیں جس میں ہم کو تکلیف ہو جائے گی.
صحیح,
تو ہے فلاح و کامرانی نرمی آسانی میں, تو مہربانی کریں ये इस तरह की जो बेजा किस्म की फजूल किस्म की नाराजी, और अगर वाकई नाराज होने का जवाब मौजूद है तभी नाराज होना को लाजिम ना था, दिल बरा रखते दरगुजर से काम ले लेते, वो फिर भी चले बुरा लगी गया नाराज हो ही गए तो बहुत जल्दी नाराजगी खत्म करके एक दूसरे के तो मोहब्बत और प्यार का रिश्ता कायम करें, इससे इंशाल्लाह घर भी चलेगा, माशरा भी चलेगा और रिश्ते भी चलेंगे और पड़ोसियों में भी इंशाल्लाह ताला मोहब्बत रहेगी। अल्लाह पाक अमल करने की तौफीक अता फरमाए। सल्लु अलल हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम।